नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
दैलेखमा भएको गाड़ी दुर्घटनामा 11 जनाको ज्यान गयो। विराटनगरको सीमावर्ती शहर जोगबनीमा रेलको ठक्करबाट 3 जना नेपाली मारिए।
स्थानीय तहको दोस्रो चरणको चुनाव बारे दलहरूबीचको छलफल बिना निष्कर्ष। असार 14 गतेको चुनाव सार्ने तयारी भइरहेको भन्दै एमालेको आपत्ति।
चुनावको विरोधमा राजपाली गरेको बन्दले तराईको जनजीवन प्रभावित। काठमाडौँमा रहेका मधेसी मतदाता चुनावमा घर जान अन्यलमा।
जाने त हामी 2-4 दिन अगाडि नै जाने भनेको हो, अब त्यो आज पनि बन्द छ, हिजो पनि बन्दै थियो, 10 देखि हड़ताल भने छ, त्यसले गर्दा अलिकति गाह्रै छ।
बेलायतको पश्चिमी लन्डनको एक भवनमा आगलागी हुँदा 6 जनाको ज्यान गयो, 74 जना घाइते। बिहान लागेको आगो निभाउने काम अझै पनि चल्दै।
र च्याम्पियन्स ट्रफी क्रिकेटमा इङ्ल्यान्डसँगको खेल जित्न पाकिस्तान 212 रनको लक्ष्य पछ्याउँदै।
ए मुना, यसपालि हुने स्थानीय तहको चुनावमा केही पदमा महिला उम्मेदवारी अनिवार्य रहेछ अघि?
हो नि, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष मध्ये 1 जना महिला हुनै पर्छ। नगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख मध्ये पनि 1 जना महिला हुनै पर्ने व्यवस्था बनाएको छ। त्यति मात्रै होइन, गाउँपालिका वा नगरपालिकाको हरेक वडामा 2 जना महिला वडा सदस्य चुनिने पक्का छ। दलहरूले मनोनयन पत्र दर्ता गर्दा 1 जना दलित महिलाको नाम समावेश गर्नै पर्ने अनिवार्य व्यवस्था छ।
साह्रै राम्रो व्यवस्था भएछ। लौ जाउ इन
कता?
महिला नेतृत्व विकास र सशक्तिकरणका लागि महिला उम्मेद्वारलाई भोट माग्न।
महिला सहभागिता वृद्धि गरी सशक्त महिला नेतृत्व स्थापित गरौं र सुशासन तथा समावेशीकरणमा योगदान पुर्याउ। सम्झनुहोस्, मतदाता परिचय पत्र साथैमा लैजान नबिर्सनुहोस्। निर्वाचन आयोग।
टुरिज्म डेभलपमेन्ट ब्याङ्क प्रस्तुत गर्दछ स्वर्णिम बचत खाता, जसमा तपाईँले पाउनुहुनेछ 8.25% आकर्षक ब्याज दर। खाता खोलौ, नगुमाऊ यो स्वर्णिम अवसर। थप जानकारीको लागि आफ्नो नजिकैको टुरिज्म डेभलपमेन्ट ब्याङ्कको शाखा वा 01-4485-480 सम्पर्क गर्नुहोस्। टुरिज्म डेभलपमेन्ट ब्याङ्क, द ब्याङ्क यु क्यान रिलाई अन।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, 700 सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। दैलेखको 8:20 नगरपालिकामा बस दुर्घटना हुँदा 11 जनाको ज्यान गएको छ। कालीकोटको जितेगढ़बाट महेन्द्रनगरका लागि छुटेको N4K2998 नम्बरको बस 8:20 नगरपालिका वडा नम्बर 4 राकममा दुर्घटना हुँदा 17 जना घाइते भएका छन्। 10 जनालाई उपचारका लागि नेपालगंज लगिएको छ भने 7 जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दैलेखका डीएसपी केदार रजौरेले जानकारी दिनुभयो। घाइते 2 जनालाई हेलिकप्टरबाट र अरूलाई एम्बुलेन्सबाट नेपालगंज लगिएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउने धीरेन्द्र बिसीको मात्र परिचय खुलेको छ। चालक प्रेम सुनार र सहचालक प्रेम बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ। बसको अगाडिको टायर फुस्किएर बस सड़कबाट तल खसेको थियो। बस खसेपछि चालक र सहचालकले नै प्रहरी चौकीमा पुगेर दुर्घटनाको जानकारी गराएका थिए।
यस्तै विराटनगरको सीमावर्ती बजार जोगबनीमा रेल दुर्घटनामा 3 जना नेपालीको ज्यान गएको छ। रेलको ठक्करबाट मोटरसाइकलमा रहेका धनुषा सखुवा गाछीका विनोद यादव, मोरङ कदमाहाका रमेश कामत र कदमाहाकै एक युवकको ज्यान गएको प्रहरीले जनाएको छ। उनीहरू एउटै मोटरसाइकलमा चढेका थिए भने जोगबनी रेलवे स्टेशनदेखि 1 किलोमिटर दक्षिणतर्फको इमली चोकमा लिक पार गर्ने क्रममा रेलले ठक्कर दिएको थियो।
यसै गरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रूपनी एकमा रहेको खाँडो पुल नजिकै आज बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गएको छ। राजमार्गमा रोकिराखेको को एक ख 3974 नम्बरको बाँस लोड गरिएको ट्रकमा स एक प 6253 नम्बरको मोटरसाइकल ठोक्किँदा सप्तरीको तेरौला सातका तेज नारायण चौधरी र नाम नखुलेका एकजनाको ज्यान गएको प्रहरीले जनाएको छ।
राष्ट्रिय जनता पार्टी राजपा नेपालले असार 14 गते हुने दोस्रो चरणको चुनाव सार्न गरेको प्रस्ताव ठूला दलले अस्वीकार गरेका छन्। नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपाका नेताबीच सिंहदरबारमा भएको वार्तामा राजपाका नेताले संविधान संशोधन गरेर आफूहरूलाई पनि चुनावमा भाग लिने वातावरण बनाउन आग्रह गरेका थिए। राजपाका नेताहरूले यसअघि पनि चुनाव सार्न सरकारलाई आग्रह गर्दै आएका थिए। उनीहरूकै आग्रहमा चुनाव 3 पटक सरेको थियो, तर मुख्य दलहरूले भने चुनावपछि पनि संविधान संशोधन गर्न सकिने भन्दै 14 गतेकै चुनावमा भाग लिन आग्रह गरेका थिए। एमाले संसदीय दलका उपनेता सुभाष नेमाङले असार 14 गतेको चुनाव कुनै पनि हालतमा सार्न नसकिने अडान राखेको बताउनुभयो।
व्यापक रूपमा यसबारेमा छलफल भयो, तर कुनै नयाँ निष्कर्षमा भने पुगिएको छैन। हामीले अर्थात् नेकपा एमाले असार 14 गते निर्वाचन हुनुपर्छ, असार 14 गते निर्वाचन हुनुपर्छ भन्ने बारेमा सत्तापक्ष प्रतिपक्ष दुवैले संसद समक्ष गरेको प्रतिबद्धता हामीले यो कुरा राख्यौँ, सम्झना गरायौँ।
यस्तै माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले राजपालाई चुनावमा ल्याउन छलफल जारी राखेको र भोलि छलफल गरेर निष्कर्षमा पुग्ने जानकारी दिनुभयो।
फेरि हामी भोलि बिहान 9 बजे 10 बजे बस्ने गरी उठेका छौँ। गम्भीरतापूर्वक छलफल भएको छ, सम्पूर्ण छलफल राजपाललाई फेरि पनि चुनावमा सहभागी गराउने विषयमा नै केन्द्रित थियो, तर भोलि बिहान 10 बजे फेरि छलफल गर्ने गरी अहिले उठेका छन्। उहाँहरूले चाहिँ सहभागिता नजाउने कुराकानी गरिराख्नु भएको छ, उहाँहरूले पनि सायद आन्तरिक तयारी गर्नुभयो होला। हामीले चाहिँ आफ्ना कुरा जसरी पनि चुनावमा ल्याउनको लागि आउनको लागि कुराकानी गरिराखेकै छौँ।
तर राजपाका नेता शरद सिंह भण्डारीले भने सरकारले सबै दललाई चुनावमा सहभागी हुने वातावरण मिलाउनु पर्ने भन्दै पहल गर्न आग्रह गरिएको जानकारी दिनुभयो। सरकारका अहिलेसम्मका गतिविधिले आफूहरू चुनावमा जाने वातावरण नरहेको उहाँले दावी गर्नुभयो। मुख्य 3 दल र राजपा बीच भोलि बिहान 10 बजे फेरि छलफल हुँदैछ। यसअघि बिहान 9 बजे 3 दलका नेता र निर्वाचन आयोगका पदाधिकारी बीच छलफल हुने कार्यक्रम छ। स्रोतका अनुसार असार 14 गतेको चुनाव नसार्ने बरू राजपालाई सजिलोको लागि मनोनयन दर्ताको समय 1-2 दिन सार्ने विषयमा छलफल हुने बुझिएको छ।
यसैबीच उप प्रधानमन्त्री विजय कुमार गच्छदारले असार 14 गते हुने 43 जिल्ला मध्येका तराई मधेसका 11 जिल्लाको स्थानीय तहको चुनाव तेस्रो चरणमा गर्न किने बताउनु भएको छ। विराटनगरमा आज पत्रकारसित कुरा गर्दै उहाँले राष्ट्रिय जनता पार्टीले चुनावमा सहभागी हुने प्रतिबद्धता जनाए, केही ठाउँमा चुनाव तेस्रो चरणमा पनि गर्न सकिने बताउनुभयो। गच्छदारले चुनाव अघि संविधान संशोधन हुन नसक्ने विषय सबैलाई अवगत भएको भन्दै चुनावपछि यो प्रस्तावलाई 2/3 पारित गराउन हरसम्भव प्रयास गरिने पनि बताउनुभयो।
नेकपा एमाले असार 14 गते हुने स्थानीय तहको चुनावको मिति सार्नेबारे सत्तारूढ दल र दलका नेताले नै भ्रमपूर्ण वक्तव्य सार्वजनिक गरिरहेको भन्दै आपत्ति जनाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको नेकपा एमालेको स्थायी कमिटिको बैठकले तोकिएको मितिमा स्थानीय तहको चुनाव सम्पन्न गर्नुपर्ने गम्भीर दायित्वबाट विचलित हुँदै सरकारको नेतृत्व तहबाटै चुनावको मितिका बारेमा भ्रमपूर्ण वक्तव्य सार्वजनिक गर्ने, चुनावबारे अनिश्चय सिर्जना गर्ने, राजनीतिक अस्थिरतालाई बढावा दिने अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएको हो। बैठकले तोकिएको मितिमा प्रदेश नम्बर 1, 2, 5 र 7 चुनाव सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण समेत गरेको छ। यस्तै चुनावमा भाग लिन र राजनीतिक स्थायित्वमा भूमिका निर्वाह गर्न राष्ट्रिय जनता पार्टी, राजपा लगायत सबै पार्टीलाई एमाले आह्वान समेत गरेको छ।
स्थानीय तहको दोस्रो चरणको चुनावको विरोधमा आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले सप्तरीमा 55 जना निर्वाचन अधिकृतलाई आज 2 घण्टा बन्धक बनाएका छन्। राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा हुन लागेको तालिममा सहभागी हुन पुगेका 55 जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई राजपाका नेता कार्यकर्ताले 2 घण्टा आज बन्धक बनाएका हुन्। पछि उनीहरूलाई तालिममा भाग नलिने शर्तमा राजपा कार्यकर्ताले छाडेका प्रहरीले जनाएको छ। आजको तालिम समेत स्थगित भएको छ। यसैबीच राष्ट्रिय जनता पार्टी नेपालले गरेको तराई मधेसका कारण आज तराईका जिल्लामा फाट्टफुट्ट मात्र गाडी गुडेका छन्। बन्दका कारण गाडी नचल्ला यात्रुलाई भने समस्या भएको छ। स्थानीय तहको दोस्रो चरणको चुनाव बिथोल्ने भन्दै राजपा नेपाल आबद्ध संघीय गठबन्धनले हिजोदेखि बन्दको घोषणा गरेको हो।
गृहमन्त्री जनार्दन शर्माले प्रहरी संगठनको तछाड मछाड गर्दै राजनीतिक नेतृत्वको पछाडि दगोर्ने प्रवृत्तिको अन्त्य गर्ने बताउनु भएको छ। काठमाडौँमा भएको कार्यक्रममा गृहमन्त्री शर्माले भन्सुन गर्नेलाई कारवाही गर्ने र इमान्दार भएर काम गर्नेलाई अवसर दिने दावी गर्नुभयो। सुरक्षा संगठनको मनोबल बढाउन आफूले सक्दो पहल गर्ने बताउँदै उहाँले भन्नुभयो, सिपाहीहरूको मनोबल नबढाएसम्म शान्ति सुरक्षा हुँदैन, त्यसैले सिपाहीहरूलाई अनुशासित बनाउँदै प्रोत्साहन हुने योजना बनाइरहेको छु।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
यसपालिको स्थानीय तहको चुनावमा 7 वटा ठाडो लाइन रहेको मतपत्र हुन्छ भनेको सुने, होइन कुरो चाहिँ के रहेछ है नानी?
ए हो त नि आमा, अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उप प्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र अन्य 2 वटा सदस्यका लागि मतपत्रमा 7 वटा ठाडो लाइनमा उम्मेद्वारको चुनाव चिन्ह रहेको हुन्छ।
कसका लागि कुन लाइनमा भोट दिने त?
पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ ठाडो लाइनमा रहेका निर्वाचन चिन्हहरू मध्ये आफूलाई मन परेको उम्मेद्वारको एक निर्वाचन चिन्हमा मतदान गरेर क्रमशः प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्यलाई मतदान गर्न सकिन्छ, बुझ्नुभयो नि? अनि बाँकी 6ठौं र 7ठौं ठाडो लाइनहरू मध्ये कुनै 2 कोठाका चिन्हमा छुट्टा छुट्टै स्वस्तिक छाप लगाउनु पर्छ भनेको क्या आमा? अब त बुझ्नुभयो नि?
बल्ल बुझे।
चुनाव चिन्हमा सही तरिकाले छाप लगाऊ र आफ्नो मत बदर हुनबाट जोगाऊ। निर्वाचन आयोग।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कनु पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ?
हेर्नु न अध्यक्ष बाबु, दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनु पर्छ, मेरो खबरमा त दुःख मात्रै लेखेको रहेछ।
फिर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन, यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए।
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यसबाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले दैलेखमा भएको गाड़ी दुर्घटनामा 11 जनाको ज्यान गयो, 17 जना घाइते, स्थानीय तहको दोस्रो चरणको चुनाव सार्ने राजापाको प्रस्ताव अन्य दलद्वारा आज पनि अस्वीकार, मनोनयनको समय सर्न सक्ने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, सरकारले दोस्रो चरणको स्थानीय तहको चुनावका लागि सुरक्षा रणनीति तथा पूरक सुरक्षा योजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जनाएको छ। निर्वाचन आयोगमा आज भएको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा गृह सचिव लोकदर्शन रेग्मीले चुनावलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न यथेष्ट सुरक्षा प्रबन्ध मिलाइएको जानकारी गराउनु भएको हो। छलफलमा प्रमुख निर्वाचन आयुक्तले स्थानीय तहको चुनावका लागि मनोनयन पत्र दर्ता गर्ने कार्य लगायतका चुनावका सबै कार्यक्रम सञ्चालन गर्दा भरपर्दो सुरक्षा व्यवस्था मिलाई सुरक्षाको प्रत्याभूत हुने वातावरण मिलाउन आवश्यक रहेको बताउनु भएको थियो।
असार 14 गते हुने चुनावका लागि नेपाली काँग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई उम्मेद्वार बनाएको छ। उपमेयरमा भने इन्दिरा कार्कीलाई उम्मेद्वार बनाइएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। पराजुली केन्द्रीय सदस्य शेखर कोइराला निकट मानिनुहुन्छ।
स्थानीय तहको दोस्रो चरणको चुनाव नजिकिँदै गर्दा तराई मधेसका जिल्लामा चुनावको चहल पहल बढ्न थालेको छ। चुनावमा भाग लिने दल मतदातासँग भोट माग्न व्यस्त छन् भने चुनाव बहिष्कार गरेको राजपा बन्द हडताल सहितको आन्दोलनमा छ। काठमाडौँ उपत्यकामा बस्दै आएका तराईका बासिन्दा 20 वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा भोट हाल्न घर जाने योजना बनाए पनि दिनौं जसो हुने बन्दले अन्यलमा परेका छन्। विष्णु विश्वकर्माको रिपोर्ट।
जाने त हामी त 2-4 दिन अगाडि नै जाने भनेको हो। अब त्यो आज पनि बन्द छ, हिजो पनि बन्दै थियो, होइन? अब 10 देखि आम हडताल भनिएको छ, त्यसले गर्दा अलिकति गाह्रै छ, होइन? जान त जाने हो, चुनाव भए पनि जाने हो, जुन गएन भने त अब के गर्ने? अब यत्रो गोली ड्याङड्याङ हानेर मारिहाल्छ मान्छे, गएर पनि के काम? आफ्नो जानको सुरक्षा त कसरी गर्ने? अब चुनाव भए जाने हो, भएन पनि त।
ललितपुरको पुलचोकमा गाडीको टायर व्यापार गर्ने सर्लाहीका राजेन्द्र शाह भोट हाल्ने दिन नजिकै आउन लाग्दा उहाँ घर जान उत्साहित हुनुहुन्छ, तर आफ्ना माग पूरा नगरेसम्म चुनावमा भाग नलिने भन्दै आन्दोलन गर्दै आएको राजपाको बन्दले उहाँ घर जाने कि नजाने भन्ने दोधारमा हुनुहुन्छ। काठमाडौँमा गाडी वर्कसपमा काम गर्ने वीरगंजका राजेन्द्र पण्डित राजपाको आन्दोलनले व्यापार व्यवसाय समेत चौपट भएको बताउनुहुन्छ।
बेवकुफ काम, किनभने राजनीतिमा हामी हिँड्ने भने हरेक चिजमा मोडमा सबैले शास्ति गरेर काम छैन, शास्ति कहिले पनि दिनुहुन्न कि चौपट छ, पारे छैन, यहाँ पनि छैन, त्यहाँ पनि छैन, दुईतिर पनि छैन, यहाँ पनि छैन, व्यापार हुन्छ क्या? यो चुनावले गर्दा हामीले धन असरै परिरहेको, भन्दा सन्दा यताउतिले गर्दा असर चाहिँ असर चाहिँ छ।
बन्द हडताल र आन्दोलनबाट हैरान भएका नागरिकलाई यति बेला भोट माग्न आउने दल र तिनका उम्मेद्वारले पनि अनेक थरी आश्वासन बाँडेर हैरान बनाएका छन्। चुनावमा भोट माग्न घर घरै पुग्ने नेताहरू चुनावपछि गाउँ नफिर्ने भएकाले चुनाव आए पनि भोट हाल्न नजाने काठमाडौँमा घर निर्माणको काम गर्ने प्रदीप मण्डलको भनाइ छ।
हामी चुनावमा के जाने हो, नजाने यस्तो अब काममा के भोट पनि छैन राम्रोसँग मधेसमा, अहिले हडताल चलिरहेछ हाम्रो तलतिर, छैन मन पुरेको, अहिले अधिकार के अधिकार कोहीले, मलाई मनै चित्त बुझेको छैन मधेस, खोइ अहिले नेताहरू जस्तै भइसकेको छ, मलाई मनै पर्दैन के चुनावमा जाने, अहिले समाचार सुनिरहेको छु, कुनै बेला के भन्छ, कुनै बेला के भन्छ उनीहरू थाहै पर्दैन।
तराई मधेसका जिल्लामा चुनाव बहिष्कार गर्दै आन्दोलन गरेका दललाई पनि सरकारले चुनावमा समेट्न सके नागरिकले राहत महसुस गर्ने थिए। वर्षौंपछि आएको यो अवसरमा जति अवरोध भए पनि भोट हाल्नै पर्ने काठमाडौँमा कपाल काट्ने काम गर्ने महोत्तरीका सागर ठाकुर बताउनुहुन्छ।
भोट खास आउने आउने 20 वर्ष दिन गन्दै बस्छ नि, यति वर्ष भइसक्यो भोट नभएको, अब भोट कहिले होला भनेर आश गरेका थिए, अब आइसक्यो टाइम, आएपछि त अब जानै पर्यो, भोट हाल्नै पर्यो, हालेर अब आफ्नो मान्छेलाई जिताउनै पर्यो।
लामो समयपछि आफ्नो जनप्रतिनिधि आफै छान्न पाइनेमा नागरिक उत्साहित भएका छन्। चुनावका लागि उनीहरू काठमाडौँबाट तराई झर्न पनि आतुर छन्, तर यसका लागि सरकार, निर्वाचन आयोग र दलहरूले चुनावमा शान्तिपूर्ण रूपमा भोट हाल्ने वातावरण तयार पार्नुपर्ने उनीहरूको माग छ।
चुनावमा भोट हाल्न जान घर चुनावमा भोट हाल्न घर जान अन्यलमा परेका काठमाडौँमा रहेका मधेसी मतदाताको कुरापछि अब चाहिँ मजदूरको सुरक्षाको प्रसंग। मेलम्ची खानेपानीको पाइप बिछ्याउने क्रममा आज बिहान पर्वत नागलीबाङ आठका तेजबहादुर केसी, सप्तरी बनौल दुईका श्यामसुन्दर राम र सप्तरी काचन तीनका सन्तोष दासले काठमाडौँको सीता पाइलामा ज्यान गुमाए। स्वयं कामदार र स्काभेटर चालकको लापरवाहीका कारण मजदूरको पुरिएर ज्यान गएको प्रत्यक्षदर्शी बताउँछन्। काम भइरहेको अरू ठाउँमा मजदूरको सुरक्षाका लागि अब के गर्नु पर्ला त? घटनास्थलमा पुगेपछि पिटी लोप्चनको रिपोर्ट।
11 बजीसम्म भाइहरूसँग बोलेरै गएको हो, त्यो नभत्काइकन गएको थिएँ म। बिहान आउँदा त म आउँदा त घटना घटिसकेर तिनजनालाई बाहिर निकाल्नु भएको थियो, मैले त सायद हेर्न पनि सकिनँ क्या, मैले राम्रोसँग हेरिनँ।
सीता पाइला चोकमा फलफूल पसल सञ्चालन गर्दै आउनु भएकी लक्ष्मी केसी राति 11 बजेतिर मेलम्चीका मजदूरसँग कुराकानी गरेर विदा हुनु भएको थियो। बिहान उठ्न साथ तिनै मजदूरको ज्यान गएको खबरले लक्ष्मीको होस हवास उड्यो।
केही कमाउला खाउला परिवार पालौला भनेर राखेको बच्चाहरू, म त योभन्दा बढी भन्न पनि सक्दिनँ, मलाई साह्रै दुःख लाग्छ, म त त्यो घटना हेर्न पनि सक्दिनँ।
कलङ्की सीतापाइला स्वयम्भू सडक खण्डमा पर्ने सीतापाइला चोकैमा पाइप बिछ्याइरहेका मजदूर पुरिएका हुन्। सीतापाइलाबाट भीमढुङ्गा तथा टौखेल र डाँडापौवा मोड्ने सडकमै घटना भएको हो। सीतापाइलाका बासिन्दाका अनुसार त्यस क्षेत्रमा 3 पटक पाइपलाइन परिवर्तन गरी पाइप बिछ्याइएको हो। पहिलो पटक खनेको पाइपलाइन सड़क पार गर्न नसकेपछि असफल भएको थियो। त्यसपछि 5 मिटर वरतिर खनेको लाइनमा समेत ढल्को पाइप भेटिएपछि बिछ्याइसकेका 9 वटा पाइप समेत निकालेर रूट परिवर्तन गरी फेरि खनिएको थियो। हिजो पाइप बिछ्याउने काम सकिँदै गर्दा नै यस्तो घटना भएको हो। त्यसबेला उनीहरू पाइपको वरिपरि बालुवा हाल्ने र प्लास्टिकले बेर्ने काम गरिरहेका थिए। सीतापाइलाका गोकुल केसी।
पहिला खाल्डो तयार गर्ने, खाल्डो तयार गरिसकेपछि बालुवा बिछाउने, बालुवा बिछाइसकेपछि पाइप राख्ने, पाइप राखिसकेपछि पाइपको दायाँ बायाँ बालुवा राख्ने अनि प्लास्टिकले फेरि त्यसलाई मोर्ने। उनीहरू त्यो भित्र चाहिँ त्यो काम गरिरहेको थियो। काम गर्दा ऊ थकित भयो, त्यो तल बालु मिलाएको बालु मिलाउँदाखेरि बालु त हालिदिनु पऱ्यो बकेटले, अनि डोजर नजिकै भयो अनि त्यो माटोको ढिस्को माथि चाहिँ डोजरको बकेट टेकाएर राख्यो कि, अनि त्यो माटोको ढिस्को गएर चाहिँ त्यसको लोडले गर्दाखेरि घर थिच्छ।
घटनास्थल नजिकै प्रहरी चौकी पनि थियो। केही समयपछि महानगरीय प्रहरी वृत्त स्वयम्भूको प्रहरी टोली पनि घटनास्थलमा पुगेको थियो, तर ढिस्को खसेको ठाउँबाट निकाल्दा तीनैजना मजदुरको ज्यान गइसकेको थियो। यस्तो दुर्घटना हुन नदिन कामदार र काममा संलग्न सबै चनाखो हुनुपर्ने बताउनुहुन्छ महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी निरीक्षक खेमाचार्य।
विशेष गरेर यो सतर्कता अपनाउनको लागि त्यहाँ काम लगाउने संस्था छ, जुन ठेकदार ग्रुप होला, कस्तो अवस्था छ, माटोको अवस्था के छ, अब त काम गर्नेले पनि अलिकति यसमा म होसियार भएर काम गर्नुपर्ने अवस्था हुन्छ भने उहाँहरूले पनि हेर्नुपर्ने अवस्था आउँछ र काम लगाउनु पर्ने अहिले पनि अवस्था के हुन्छ कि, त्यस्तो माटोहरू स्लाइडिङ हुन सक्ने अवस्था छ कि, त्यो सबैले जिम्मेवार पक्षहरूले सबैले चाहिँ हेर्नुपर्ने अवस्था आउँछ। त्यहाँ
पाइप बिछ्याउने काम जोखिमपूर्ण काम हो। सावधानी अपनाउँदा अपनाउँदै पनि दुर्घटनामा पर्न सक्ने सम्भावना धेरै हुन्छ। बेरोजगारी समस्या तथा एउटा ठेकेदारबाट अर्को ठेकेदारले ठेक्का लिँदै काम गराउने परिपाटीले कार्यस्थलमा कामदारले सुरक्षाको न्यूनतम उपाय समेत अपनाएका हुँदैनन्। त्यसैले यस घटनाबाट चनाखो भएर कामदार र सम्बन्धित सरकारवालाले आवश्यक सुरक्षा व्यवस्था अपनाउन आवश्यक छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ,
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-9301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
Come once, you will certainly be benefited।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज बैंक, राइजिंग टू सर्व।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सर्लाही बरहथवा हजरियामा चट्याङ लागेर एकजनाको ज्यान गएको छ। खेतमा काम गर्दै गरेका बेला परेको चट्याङ लागेर हजरियाका रवि वाइबाको ज्यान गएको प्रहरीले जनाएको छ।
मेरो पनि भन्नु छ।
लेखराज गिरी उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, होइन सरकार दोधारमा किन परेको, मधेसको मामलामा उनीहरूको मागको बारेमा दिन सकिन्छ भने योसम्म दिन सक्छौ भन्ने, दिन सकिँदैन भने सक्दैनौ भनेर सिधा कुरा गरे हुँदैन र भन्या।
भूपेन्द्रजीसी हाम्रो फेसबुकमा लेख्नुहुन्छ, के यो देशमा जसले जे भन्यो त्यही मान्नु पर्ने हो सरकार?
सहमतिमा नआए कानून छँदैछ नि, कसैको डर नमानी दोस्रो चरणको स्थानीय तहको चुनाव गराउनुहोस् र देशमा जे मन लाग्यो त्यही गर्न खोज्नेलाई कारवाही गरेर देखाउनुहोस्।
भीम कार्की फेसबुकमा लेख्नुहुन्छ, राजोपाले किन दिनै पछि एउटा न एउटा बहाना बनाएर चुनावमा नआउने र गर्न नदिने भन्दै एकपछि अर्को मागको खड्को थापिरहेको छ। सम्पूर्ण देशवासीलाई मान्ने भएको संविधान राज्यपाललाई किन मान्ने भएन? के हाम्रो देशको संविधान नै गलत हो त? यदि संविधान नै गलत या नराम्रो भए किन तराई मधेसकै अरू नागरिक चाहिँ त्यही संविधानलाई स्वीकार्दै अगाडि बढ़िरहेका छन् त? अब राज्यपालले गर्न चाहेको के हो त्यो राम्रोसँग बुझ्न जरूरी छ।
फेरि चुनाव सार्दा के हुन्छ भन्ने शीर्षकको खबर उज्यालो अनलाइनमा पढेर दिपेन्द्र सुवेदी ट्वीट गर्नुहुन्छ, चुनाव सार्दा नसार्दा केही हुँदैन, यतिका वर्षसम्म नभएर के भयो भन्ने कुरा गर्नुहुँदैन, किनकि अब चुनाव सारियो भने देश गम्भीर समस्यामा पक्कै पर्छ।
धनुषाका यस महतोले 3566 पठाएको एसएमएसमा लेखिएको छ, मधेसमा फेरि बन्द हडताल र चक्काजाम सुरु भयो। होइन, हामी मधेसीले कहिले खुसी र आनन्दले बाँच्न पाउने? सरकारले हाम्रो यो अधिकारको प्रत्याभूति दिनु पर्यो कि त समस्या समाधान गर्नु पर्यो?
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 3566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौं।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र सुजाता खत्री। अब केही विदेशका खबर। लन्डनको एक भवनमा लागेको भीषण आगलागीमा परेर 6 जनाको ज्यान गएको छ। लन्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको 24 तले टावरमा बिहानै आगलागी भएको हो भने त्यो आगो अहिले पनि नियन्त्रणमा आएको छैन। 24 तले ग्रेनफेल्ड टावरमा 120 फ्ल्याट रहेको र आगोले सबैजसो फ्ल्याट जलेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। आगलागी भएको भवनबाट 74 जना घाइतेको उद्धार गरी अस्पताल लगिएको छ, जसमध्ये 20 जनाको अवस्था गम्भीर छ।
अमेरिकाका रिपब्लिकन पार्टीका सांसद र उहाँका सहयोगीमाथि गोली प्रहार भएको छ। सांसद स्टिभ स्कालिन र उहाँका सहयोगीमाथि भर्जिनिया राज्यमा बेसबल खेलको अभ्यासका क्रममा गोली प्रहार भएको बीबीसीले जनाएको छ। उहाँको अहिले उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमी फाइनलमा इङ्ल्याण्डले पाकिस्तान सामु 212 रनको लक्ष्य प्रस्तुत गरेको छ। लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले गतिलो जवाफी ब्याटिङ थालेको छ। इङ्ल्याण्डको कार्डिफमा पहिले ब्याटिङ गरेको घरेलु टोली इङ्ल्याण्डले खेल सकिन एक बल बाँकी छँदा सबै विकेट गुमाएर 211 रन बनायो। उसका लागि जोय रुटले 46, जोनी ब्रिस्टोनले 43, बेन स्टोकले 34 र युन मोर्गनले 23 रन बनाए। पाकिस्तानका हसन अलीले 3 तथा रुमन रुइस र जुनायद खानले समान 2 विकेट लिएका थिए। जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले ताजा स्थितिमा 17 ओभरको खेल सकिँदा बिना क्षति 900 रन बनाएको छ। पाकिस्तानका अजहर अली 41 र फखर जमान 50 रन बनाएर क्रिजमा छन्। अहिलेको खेलको विजेताले फाइनलमा बंगलादेश र भारतबीचको खेलको विजेतासित खेल्नेछ। पाकिस्तानलाई अहिलेको खेल जित्न अब 33 ओभरमा 113 रन बनाउनु पर्नेछ र उसको सबै 10 विकेट बाँकी छ। अहिले भइरहेको खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरेर 3566 एसएमएस गर्नुहोला।
र इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आउँदो अगस्त 12 अर्थात साउन 28 गतेदेखि शुरू हुने भएको छ। आज सार्वजनिक भएको खेल तालिका अनुसार सिजनको पहिलो खेलमा अहिलेको विजेता चेल्सीले घरेलु मैदानमा बर्नलीसँग खेल्नेछ। यो सिजन बढुवा भएर प्रिमियर लिगमा आएको न्यू क्यासलले पहिलो खेलमा टोटनह्याम र ब्राइटनले म्यान्चेस्टर सिटी तथा हर्सफिल्डले क्रिस्टल प्यालेससँग खेल्नेछन्। सिजनको अन्तिम खेल सन् 2018 मे 13 तारिकमा हुनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दैलेखमा भएको गाडी दुर्घटनामा 11 जनाको ज्यान गयो। विराटनगरको सीमावर्ती शहर जोगबेनीमा रेलको ठक्करबाट 3 जना नेपाली मारिए।
स्थानीय तहको दोस्रो चरणको चुनावबारे दलहरू बीचको छलफल बिना निष्कर्ष। असार 14 चुनाव सार्ने तयारी भइरहेको भन्दै एमालेको आपत्ति।
चुनावको विरोधमा राज्यपालले गरेको तराई बन्दले जनजीवन प्रभावित। काठमाडौँमा रहेका मधेस विदेशी मतदाता चुनावमा घर जान अन्यलमा
बेलायतको पश्चिमी लन्डनको एक भवनमा आगलागी हुँदा 6 जनाको ज्यान गयो 74 जना घाइते आगो निभाउने काम अझै पनि चलदै
र च्याम्पियन्स ट्रफी क्रिकेटमा इङ्ल्यान्डसँगको खेल जित्न पाकिस्तान 212 रनको लक्ष्य पछ्याउँदै
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालोअनलाइन.com मा ताजा खबर पढ्दै र सुन्दै गर्नु होला आजको नेपाल दर्पण सकिएको छ प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौं नमस्कार